الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد الخاتم النبيين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم وأتباعهم. حضرات العلماء الكرام، معزز حاضرین، میرے بھائیوں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ ہم سب کے لیے اس حقیقی کا موقع ہے کہ اللہ تبارک و تعالیٰ نے اس مجلس میں ہمیں جمع کروایا جو صحیح بخاری کی آخری حدیث کے درد پر مشتمل. میں آپ کو حضرات کو مبارکباد دیتا ہوں کہ حدیث کے درد میں شرکت کے لیے آپ حضرات دور دراز کے تشریف لائے ہیں، اور نبی کریم صلی اللہ علیہ وسلم کے حدیث پاک سننے اور ان کی تقریر میں تقریر سننے کے لیے آپ نے اتنی دیر انتظار بھی کیا اور استقامت کے ساتھ تقریر فرمائی. جس مجلس میں حضور نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم کا تذکرہ ہو یا آپ کے احادیث مبارکہ کا ذکر ہو، وہ ایسی مجلس ہے کہ حدیث کے روح سے اس کے ان کو ملائکہ اور فرشتوں کی جماعتیں گھیرے ہوئے ہیں. اس لیے امید ہے کہ انشاءاللہ اس مجلس میں بھی اللہ تبارک و تعالیٰ کی رحمت کے فرشتے ہمارے چاروں طرف موجود ہیں، اور وہ انشاءاللہ ہم سب کے لیے دعاؤں بھی ہوں گے. اللہ تبارک و تعالیٰ کے حاضرین کو اپنے سب ضرورت سے قبول کرنا. ماشاء اللہ ابو بکر ٹرسٹ کے زیر اہتمام طالبات نے دور حدیث مکمل کیا ہے، اور اسی درس کا اختتام اس مبارک مجلس پر ہو رہا ہے. اللہ تبارک و تعالیٰ طالبات کو علم نافع اور عمل صالح عطا فرمائے، اور امت کے لیے وہ نافع اور مفید ثابت ہو. یہاں میں پہلے ایک بات یہ عرض کر دوں کہ دینی مدارس میں انصاف ہمارے اکادمی کے وقت سے اس طرح سے آتا ہے کہ ابتدا میں عربی زبان کی تعلیم ہوتی ہے، عربی زبان کے وقت کے گرامر اور سرکار اور قواعد کی تعلیم ہوتی ہے. اس کے ساتھ فقہ اور تفسیر کی تعلیم بھی ساتھ ساتھ چلتی رہتی ہے. لیکن ہمارے بزرگوں نے ایک ایسا طریقہ جاری فرمایا جو ہمارے اسلاف کی سنت کا ایک تسلسل ہے، جو اس وقت بر صغیر کے دینی مدارس اور بر صغیر سے وابستہ جو مدارس کسی اور ملک میں ہیں جیسے برطانیہ میں یا جنوب افریقہ وغیرہ، ان کے سوا اور کہیں نہیں پایا جاتا. اللہ تبارک و تعالیٰ نے اس علم حدیث کو ایسا علم بنایا کہ یہ صرف اس طرح کی مادی سائنس نہیں ہے کہ آدمی کتاب پڑھ کر اس کو حاصل کر لے گا. اللہ تبارک و تعالیٰ نے اس دین کا کہ یہ صرف کتاب سے حاصل نہیں ہوتا, یہ استادوں سے سینہ بسینہ منتقل ہوتا ہے. اللہ کے لئے کی سنت یہ رہی ہے کہ اس نے کتابیں بھی نازل فرمائی, تورات اس نے نازل فرمائی, انجیل اس نے نازل فرمائی, زبور اس نے نازل فرمائی, قرآن کریم اس نے نازل فرمایا. لیکن اللہ تعالیٰ بتا رہے کبھی بھی کتاب بھیجنے پر, کتاب نازل کرنے پر اتفاق نہیں فرمایا. ہر کتاب کے ساتھ کوئی گرم بند ہوتا. ایسی مثالیں ہیں جو پیغمبر آئے اور کوئی نئی کتاب نہیں آئی, لیکن ایسی ایک مثال نہیں ہے کہ کتاب آئی ہو اور گرم بند آئے. وجہ اس کی ہے کہ اللہ تبارک مطالعہ کی انسان کی فطرت ایسی بنائی ہے کہ طرح کتاب اس کے لیے کبھی کافی نہیں ہوتی, کسی بھی علم و فن کے سیکھنے کے لیے طرح کتاب کافی نہیں ہوتی. اس کے لیے پڑھانے والا, اس کے لیے معلم, اس کے لیے استاد ہوتی ہے. دنیا کے کام میں بھی یہ بات نظر آتی ہے کہ اگر کوئی شخص میڈیکل سائنس کی کتابیں پڑھ لے اور وہ انگریزی بھی جانتا ہو, میڈیکل سائنس کی اصطلاحات سے بھی واقف ہو, تو محض کتابیں پڑھ لینے سے وہ ڈاکٹر نہیں بن سکتا. اگر کوئی شخص وہ محض کتابیں پڑھ لینے سے ڈاکٹر بن جائے اور بن کر لوگوں کا علاج شروع کر دے تو قبرستان ہی آباد کرے گا اور کوئی خدمت انجام نہیں دے سکتا. تو اللہ کے بارے میں بتایا کہ سنت یہ ہے کہ انسان کی تعلیم کے لیے, اس کی تربیت کے لیے صرف کتاب کافی نہیں ہوتی, اس کے لیے معلم کی ضرورت ہے, اس کے لیے مربی کی ضرورت ہے. اس بات سے اللہ تبارک بتا رہا ہے کہ ہر کتاب کے ساتھ پیغام کر بھیجیں اور حضور رسول کریم صلی اللہ علیہ وسلم کو قرآن کریم کے ساتھ آپ کو مقروض فرما کر ہم نے آپ کے پاس قرآن نازل کیا ہے اس وجہ سے تاکہ جو کچھ ان کے اوپر نازل کیا گیا ہے اس کو آپ کھول کھول کر لوگوں کے سامنے بیان بتائے گا. تو کافروں کا نے کہا کہ ہمارے اوپر بنایا کتاب دنیا ہے اور اللہ تعالیٰ نے بتایا کہ قدرت سے یہ کچھ کہیں بھی نہ تھا کہ کتاب نازل ہو جاتی, لوگوں کا جو صبح کو بیدار ہوتے پڑے گا جو پاس قرآن کریم کا نسخہ رکھا ہوگا. لیکن اللہ تبارک و تعالیٰ نے پیغمبر کے بغیر وہ کتاب نہیں ہے. اس واسطے اس دین کا مزاج یہ ہے کہ یہ کتاب سے زیادہ استاد سے اور معلم اور مربی صاحب سے ہوتا ہے. گوشت کو لفظ ہی سکھاتے ہیں, آدمی آدمی بناتے ہیں. گوشت الفاظ سکھا کر سارے ہو جائیں گے لیکن آدمی کو آدمی بنانے والا اور یہی چیز ہے کہ جس کے نتیجے میں حضرات صحابہ کرام رضی اللہ تعالیٰ عنہم اجمعین کی جماعت تیار ہوئی. سب سے پہلا مدرسہ, سب سے پہلی یونیورسٹی صبح کے چبوترے کے اوپر پائی ہوئی. اس میں لکھی ہوئی کتاب کوئی نہیں, لکھا ہوا کورس کوئی نہیں تھا, لیکن وہ اتنی عالی شان, اتنی عالی شان یونیورسٹی ایسا وقت وہ درجاتی کے اس کے مثال نبی و آسمان کی نگاہ کا استعمال دیں گے. کیوں کہ نبی یہ کہیں کہ سرور اقبال صلی اللہ علیہ وسلم کی ہر ادا کو دیکھنا, اس کو سیکھنا اور اس کو جنم کرنا یہ اللہ صحابہ کرام کے لیے بنا. اس کے نتیجے میں صحابہ کرام دونوں نے بات تیار ہوئی کہ اس کی کوئی نظیر اور مثال نہ پہلے کوئی پیش کر سکا اپنی آئے قیام کے بعد اور نہ بعد میں کوئی پیش. حضرت شاہ اسماعیل شہید رحمۃ اللہ علیہ کا یہ ارشاد حضرت صحابہ کرام کے بارے میں فرمایا کہ صحابی جو ہے یہ عجیب لقب اور عجیب منصب ہے اللہ تبارک و تعالیٰ نے اللہ کے صحابہ کو عطا کرنا.
लोग किसी की तारीफ करते हैं तो उनके बड़े बड़े अल्पाव उनके साथ लगाए जाते हैं, ये शब्द लकीत है, ये शब्द तब्दील है, ये शब्द फिका है, ये इमाम है, ये अल्लामा है, ये हाफिज है, हाफिज में हजर अब्दुल्ला है, इमाम वलीद अब्दुल्ला है, इमाम काफिर अब्दुल्ला है, इमाम बुखारी हर एक के साथ बोले तो लकब लगा। लेकिन जब सहाबे किराम का नाम आता है तो कुछ नहीं कहता इमाम अबू बकर, कुछ नहीं कहता इमाम हजरत उमर, कुछ नहीं कहता अल्लामा और हाफिज आजम हजरत अली, क्यों? इसलिए जब ये कहती है कि सहाबी है और उनके अंदर अनु कलम इस्तेमाल करके उनके सहाबी होने का ऐलान कर दिया तो वो चाहिए कि वो सही कुछ है, वो उनको कुछ और लगा देने की हाजत नहीं। बोलो शेख साहब ने फरमाया कि जिसका चेहरा ही खूबसूरत हो उसको मेकअप की हालत में हुआ जाए तो अल्लाह ने सहाबे किराम रज़ी अल्लाह अन्हुम अजमईन में से एक एक ऐसा है कि उसको किसी नफर की हालत में जब ये कहता है रज़ी अल्लाह ताला अन्हु और रज़ी अल्लाह ताला अन्हु का नाम जो सहाबी थे तो वे सभी कुछ थे, वो फिर महाजिर भी थे, वो बकरी भी थे, वो इमाम भी थे, वो मुजाहिद भी थे, वो सारे औकाफ के जाकर जाने वाला ये नस्बत काहे के आगे की सहाबी लफ्ज है सोहबत के निकला कि हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सोहबत चंद लम्हों के लिए जिसको मैं करा ले वो सहाबी के साथ अपने मकाम पर कायम हो गया। बताया कि सहाबी उसको कहते हैं कि जो एक मरतबा भी अगर सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम की ज्यारत हो गई ईमान की हालत में और ईमान के आलम की नौबाती वो सहाबी के मनसब पर पाए हो, कितना बड़ा से बड़ा वलीउल्लाह हो, कितने बड़े से बड़ा सूफी हो, वो सहाबी की जड़ को नहीं पहुंच सकता। जितने बड़े बड़े अइमा गुजरे हैं उनमें से कोई भी सहाबी की जड़ को नहीं पहुंच सकता, इस वास्ते कि उसको नेमत है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जड़ ये सबक फिर आगे मुंतकिल हुई तो सहाबे किराम के जो ताबीन थे वो ताबीन कहलाए, ताबीन के साथ सबे ताबीन कहलाए और ये सिलसिला इसी तरह चला आता है जब एक सिलसिला जो दाग है एक सोने की जंजीर है जो सरकार द्वारा प्रवासन को डालकर मुंतकिल हुई। इस वास्ते हमारे इस इल्म हदीस का एक बहुत बड़ा अजीम इम्तियाज यह है कि बातें सिर्फ हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सिर्फ बातें ही महफूज नहीं रहती बल्कि आप तक पहुंचने के लिए जो सिलसिला तलब था वो सारे का सारा उम्र में महफूज रहता। अभी बच्चा ये आपके सामने जो तकलीफ कर रहे थे तो उन्होंने मुझसे लेकर और हुजूर अकरम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का जितने वाक्य हैं उन सब बातों का जिक्र किया कि मैंने किससे पढ़ा और उन्हें किससे पढ़ा और उन्हें किससे पढ़ा यहां तक के सरकार को आज बताता तक बात पहुंचे। तो ये अल्लाह के अखिलाफ का तरीका यह था कि वो इस सिलसिले के सिलसिले की दाम से वाबस्ता होते थे, ये बड़ी नवीन शहादत समझते थे और हकीकत में नवीन शहादत है। मैं शेख अल्तारी की मदद अल्लाह ताला से कहूं कोई मिसाल दिया करते थे कि देखो जैसे ये जो बिजली हमें नजर बिजली के कुंभ में नजर आ रहे हैं बिजली के नीचे हमारे सामने जल रही है रोशनी हो रही है ये कहां पे आ रही है? इसका कोई पावर हाउस है ना जहां से वो बिजली हम तक पहुंच रही है? तो बिजली कहां पर पहुंच रही है? बिजली तारों के जरिए खंभों के जरिए जहां तक पहुंच रही है। और अगर कोई शख्स जब पावर हाउस के किसी एक बटन को स्विच को ऑन करके तो जहां तक उसके तार जा रहे हैं जहां तक उसके खंभे पहुंच रहे हैं जहां तक उसके तार पहुंच रहे हैं वहां तक सारा माहौल हो जाता है। तो हजरत फरमाया करते थे कि जब हम इस सिलसिले में सड़क में से किसी सड़क के भाजपा के साथ जाकर अपना रास्ता जोड़ लेते हैं तो वो सरकारी वाहन प्रशासन के पावर हाउस से रिश्ता कायम कर देता है। सरकारी वाहन प्रशासन के से जो मुंबई रूल है उसके साथ रिश्ता कायम हो जाता है। इस बात से ये बात कितने मुताले से अपने स्टडी रूम में बैठकर और मुताले की मेज पर बैठकर किताब खोली और पढ़ी तो बेशक कर तो लेकिन उस पावर हाउस के साथ रिश्ता कायम करने के लिए जरूरत है कि किसी खतरे के नीचे बैठकर उसके उसके साथ रिश्ता कायम करो तो फिर वो रिश्ता कायम होगा। इस बात से पता से सहाबे किराम ने और उनके बाद आने वाले अहलाब ने भी इस बात का एहतमाम फरमाया कि जो हदीस की नजर है हदीस की पूरी सनद को इस तरह महसूस करें कि हमारा रिश्ता उस पावर हाउस के साथ कायम हो जाए। हजरत जाबिर रज़ियल्लाहु ताला मशहूर सहाबी हैं, उन्होंने सिर्फ एक हदीस की सनद को हावी करने के लिए मदीना मुनव्वरा से लेकर दमिश्क तक का सफर किया 1200 किलोमीटर का सफर सिर्फ इसलिए कि एक हदीस उन्होंने बराह रास्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सुनी थी। सुना था कि एक सहाबी ने सुनी है वो दमिश्क में मुकीम है तो सफर किया मदीना मुनव्वरा से 1200 किलोमीटर का और जाकर वह हदीस उनसे बराह रास्त सुनकर ये अपने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के दरमियान तो बात करके उनको एक बात करके तब्दील कर वो सहाबी जिनके पास गए थे जिनसे वो हदीस सुनी जब उन्होंने पूछा कि कैसे आना हुआ था कि मैंने सुना है कि हदीस आपको बराह रास्त बात को बात में सुनी है मैं आपसे सुनने आया हूँ मैं तुरंत बुलाता हूँ लेकिन बैठो मेरे पास और यहाँ पर इतनी दूर से सफर करके आए हो तो आराम भी करो। लेकिन अगर जाने ने फरमाया कि मैंने ये सफर सिर्फ इसलिए किया है कि अगर मैं सिर्फ आपसे हदीस सुनूंगा और फिर वापस मैं यहाँ पर बैठ जाऊँ अभी सुन और फिर बारह किलोमीटर का सफर तय करके वापस मदीना मुनव्वरा पहुंचा। तो ये बात के हदीस उस तार से और उस सिलसिले सनद के साथ हासिल की जाए जिस सिलसिले सनद जो सिलसिले सनद रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचता है ये इस्लाम का तरीका रहा है। अफसोस है कि इस वक्त आलम इस्लाम है बड़े तबीब के सिवा और बड़े तबीब के से मुंतसिब मदारिस के सिवा अब यह तरीका कहीं नहीं मिलेगा। अब मुंतसिब क्या है उसकी फैकल्टीज है यह हदीस की फैकल्टी है ये खुदा की फैकल्टी है ये तबीब की फैकल्टी है उसमें जैसे और लेक्चर होते हैं तबीब आदमी का लेक्चर लेकिन ये बात जो पूरी सहे कुमारी अव्वल से लेकर आखिर तक उस्ताद के पास बैठ कर पढ़ी जाए और उस्ताद को अल्लाह तआला ने बताया कि जिसने कनक की बरकत से उसके दिल में जो नूर अता फरमाया है उस नूर को अपनी तरफ मुंतकिल किया जाए। ये सिलसिला अल्हम्दुलिल्लाह सिर्फ हमारे अकाबिर है बड़े कबीर हिंदुस्तान पाकिस्तान बांग्लादेश और उसके मुंतज मदारिस में बाकी रखा है और कहीं तो अल्हम्दुलिल्लाह आप अगर बड़े से बड़े शाम मिस्र इराक और पूरे अरब ममालिक में जो बड़ी बड़ी यूनिवर्सिटियां हैं उनमें बड़े से बड़े प्रोफेसर और बड़े से बड़े उस्ताद से जाकर पूछ लीजिए कि कोई किताब हदीस की आपने बराह रास्त अवसर से लेकर आखिर तक किसी उस्ताद से पढ़ी है तो जवाब नहीं मिलेगा क्योंकि मुताला किया है कुछ हिस्सा पढ़ा है लेकिन बाकी काम हमारे जा रही है और ये सिर्फ हमारे दिन मदारिस का ध्यान है कि अव्वल से लेकर आखिर तक उसको अल्हम्दुलिल्लाह के उस्ताद के बाद बात यह है कि उस्ताद या शेख ये अपने दाद को पूरे हाथ में नहीं रखता। उस्ताद के बाद क्या है वो उनको मिलने की मौके हासिल की तो अल्लाह के बारे में बता रहे हैं वही देने वाले हैं इनकी वही अदा फरमाते हैं पहले की वही अदा फरमाते हैं लेकिन उनकी सुन्नत यह है कि किसी को इल्म और दान देने के लिए कोई वास्ता बना देते मैं सारी फरमाते हैं कि अल्लाह ताला की सुन्नत है कि वो देने के लिए कोई वास्ता बनाते हैं चाहे वो चाहे पूरे जिना का दरस ही क्यों ना हो चाहे पूरे जिना का दरस ही क्यों ना हो کہ حضرت ابو بکر علیہ السلام کو نبوت عطا فرمانی تھی, ان سے بات کرنی تھی, لیکن فرمایا کہ اس سلیمانیہ قلعہ کے طرف آواز آئی اس کو واقع کرا دیں. تو اللہ تعالیٰ جس کو واقع کرا دے اور جس کو بھی ذریعہ بنا دے علم عطا کرنے کا, وہ اس کے لیے علم کا مینار بن جاتا ہے جس کو اللہ تعالیٰ بنا دے. اس کی قدرت کیا ہے؟ استاد کو لائے اور استاد کے ذریعے علم منتقل کیا, استاد کے ذریعے ہدایت کا نور منتقل فرمایا. تو موتی حقیقت وہ ہے, لیکن جتنا طالب میں طلب زیادہ ہوتی ہے اتنا ہی اللہ تبارک و تعالیٰ استاد کے قلب پر اس کے دل پر ایسے علوم نازل فرماتے ہیں, ایسے علوم غالب فرماتے ہیں کہ جو طالب علم کے لیے کارآمد ہو. جیسے حضرت مولانا روحی رحمۃ اللہ فرماتے ہیں کہ جو جو بچہ روتا ہے اتنا ہی ماں کی ساتھیوں میں دور گزرتا ہے. بچہ جتنا رہے گا اور درد رہے گا اتنا ہی ماں کی ساتھیوں میں دور گزرے گا. اللہ تعالیٰ کی طرح کی ضرورت ہے جو سب کہہ رہے ساتھی لے کر جائے گا, سب کی طرف لے کر جائے گا. تو اللہ تعالیٰ بتایا استاد کے قلب پر ایسی باتیں جاری فرمائیں گے جو اس کے لیے کارآمد ہو. یہ سب اللہ کو بتایا کرام بیٹھے ہیں, ان میں سے ہر ایک کوئی تجربہ ہوا ہوگا کہ بتاؤ آپ ہم لوگ پڑھانے کے لیے جب جاتے ہیں تو پڑھانے سے پہلے مطالعہ کرتے ہیں, اور مطالعے کے اندر جب کہ معلوم مطالعے کو غور بھی کرتے ہیں. جب پڑھانے کے لیے گئے تو ایسے پڑھانے کے دوران کوئی ایسی بات سمجھ میں آتی ہے جو کبھی مطالعے سے پہلے نہیں ہے. یہ شاید ہر استاد کا تجربہ ہوا ہوگا کہ پڑھانے کے دوران اچانک ایک ایسی بات دل میں آ جاتی ہے جو پہلے کبھی سوچی بھی نہیں تھی جب اس کو مطالعہ کیا تھا. کہاں جاتی ہے یہ کوئی طالب ہوتا ہے طالب طالب والا اس طرح طالب کی برکت سے اللہ تبارک تعالیٰ ان کے قلب پر استاد کے قلب پر قوالی فرما دیتے ہیں, وہ استاد کے لیے فائدہ مند ہوتی ہے اور طالب کے لیے فائدہ مند ہوتی ہے. حضرت خالی جاتی ہوتا ہمارے مفتی رحمۃ اللہ علیہ اور ہمارے سب کے شفیع بھنڈارے ہیں, ان سے ایک ان کے مرید نے عرض کیا کہ حضرت ہمیں تو جو کچھ ملا آپ کے گھر سے ملا, جو کچھ ملا آپ کے گھر سے ملا. تو حضرت نے فرمایا کہ بھائی تمہیں تو ایسا ہی سمجھنا چاہیے نہیں تو ملا, لیکن حقیقت یہ ہے کہ تمہارے اگر دل میں قلب کی چنگاری نہ ہوگی تو پھر ہمارے سے کچھ نہ ہوتا, ہمارے سے کچھ نہ ملتا. اور پھر ایک مثال دی, مثال یہ دی کہ پہلے زمانے میں ایسا ہوتا تھا جب گھر میں ہاتھ جلانے کی نوبت آتی تھی تو اب تو لوگ بھول بھال گئے, وہ کسی تو اللہ تعالیٰ نے ایسے چولہے دے دیا کہ ان کا ذرا کان مروڑا اور فوراً ہاتھ میں گئی. لیکن پہلے زمانے میں ہاتھ جلانے کے لیے لکڑیوں کے لکڑیوں کو جلایا جاتا تھا یا چولہے جلائے جاتے تھے, تو بار بار کسی کا چولہا ٹھنڈا ہوتا تھا اور اس کو جلانے کے لیے ماٹی سے کوئی بات نہیں وجود میں آئی, تو وہ ہوتا یہ تھا کہ کہیں سے پورا انگارا لے لیا اور وہ لا کر چولہے میں لکڑی کے ساتھ رکھ دیا تو لکڑی جل جاتی. تو عورت نے فرمایا کہ ایک عورت تھی جو جس کا چولہا ٹھنڈا تھا اور اس میں آگ نہیں تھی, تو اس نے اپنی پڑوسن سے کہا کہ بھی پڑوسن تمہارے گھر چولہے میں اگر آگ ہو تھوڑی سی دے دو تو میں اپنے ذریعے اس کے ذریعے چولہا سلگا لوں. تو بیوی نے کہا کہ بیوی میں چاہتا ہوں اگر مشین ضرور دے دیتی کہ میرا چولہا بھی ٹھنڈا پڑا ہوا ہے اس کے اندر بھی آگ نہیں. تو ماں نے والد نے کہا کہ ہاں آپ کو اجازت ہے تو میں آپ کے چولہے کو ذرا کوریج کر دیتی ہوں, ہو سکتا ہے آپ کو کوئی چھوٹا موٹا انگارا چنگاری پڑی ہوئی ہو. اس نے کہا تو وہ گئی اس کو جو کرے گا تو اس مجھے چنگاری نکالی, وہ چنگاری جو نکل آئی اس کو چنگاری کو اس نے اپنے چولہے میں استعمال کیا اس نے ہاتھ بڑھے. بہت بتاتے ہیں کہ اگر اس چولہے میں چنگاری نہ ہوگی تو کوریج سے کچھ نہیں ہو رہا تھا,
चाहे कोई भी सुविधा हो
सरकारी चीज इस वास्ते वो कोई भी थे वो आग में आग फेले आग भर गई।
इसी तरह अगर इंसान के दिल में कलर की चिंगारी ना हो तो उस्ताद हो या शेख हो या मुरीद हो वो उस्ताद हो या शेख हो वो कुछ नहीं कर सकता। कलर की चिंगारी अगर होती है तो फिर वो अल्लाह तआला बताया उस्ताद को या शेख को उसका जरिया बना देते हैं, उसके दिल में ईमान की आग ईमान की नूर खुला जाता है। लेकिन कलर ही ना हो तो फिर हजार उस्ताद कोशिश करता रहे हजार शेख कोशिश करता रहे कुछ नहीं बनता। तो अल्लाह तआला ने बताया कि उस्ताद को ये जरिया बनाया तालीम भी कल करने वाले और इस गुनाह को हमारे बुजुर्गों ने समझकर ये दौरे हदीस के ऊपर इम्तिहान इस्तेमाल किया है पूरे साल का पूरी तालीम का कि यहाँ बैठकर अपने उस्ताद के सामने जोरदारू होकर जब बैठोगे तलब के साथ बैठोगे तो हाजी से नबी अलैहिस्सलाम का नूर तुम्हारी तरफ मुंतकिल होगा। इसलिए जिनको अल्लाह तुम्हारी उतार ने तौफीक अता फरमाई कि वो जोरदारू होकर उस्ताद के सामने बैठ उन्होंने हदीस पढ़ी उनको इंशाल्लाह इस इल्म का नूर भी हासिल होगा और अल्लाह तआला बता रहा है कि हजरत से वो काबिल मुबारक बात है। ये आज उसका आखिरी दर्द है लेकिन आखिरी बाब है जो मन मुखारी का कि वो भी पढ़ा जा रहा है ताकि वो सिलसिला चला था उसको तकमील तक पहुंचे। तो आखिरी बाब मैं पढ़ता हूँ अल्लाह तआला बताए इसको सही तरह समझने के उसके अंदर जो कुछ महारिफ वहाँ पोशीदा है अल्लाह तआला उनको समझने की और उस पर अमल करने की तौफीक अता फरमाए। ये आखिरी बाब है बाब और अल्लाह तआला वनाबाई मुलादीन अल-क़िस्त नहीं होने से इमाम बुखारी का तरीका यह है कि बकसरत वो ये कोशिश करते हैं कि जब किसी बाप का अनुमान कायम करें और वो हदीस लेकर आए तो कोई आयत कुरानी जो उसके मुनासिब होती है उसको वहां पर जिक्र करें ये बताने के लिए कि सारे अहादीस जो भी हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वो दरअसल कुरान करीम की तफसीर है। अगर जाकर जिक्र अल्लाह तआला ने पूछा कि आपके अखलाक मुबारक क्या थे तो आपने फरमाया कि कान खुलूकुल कुरान आपके अखलाक कुरान थे यानी कुरान करीम का जो पैगाम है उसकी अमल शक्ल अगर देखती हो तो सरकार द्वारा के मुताबिक के अखलाक हो गए। तो इस बात से इमाम बुखारी कोशिश करते हैं कि अपने बाप को किसी आयत कुरान से मंसूब करें। यहाँ पर भी अल्लाह के इरशाद को अपने बाप का अनुमान बनाया है जिसमें अल्लाह तआला ने फरमाया वनज़अल मवाज़ीन अल-क़िस्त यहाँ कायम करेंगे तराजू में क़यामत के दिन तराजू में कायम करेंगे अल-क़िस्त जो सरापा इंसाफ होगी यानी वो तराजू में कायम करेंगे जिनके जरिए अमाल को तोड़ा जाएगा इंसान और फरमाया भला अपनी जरूर नफ्स मिलेगा और किसी भी इंसान पर कोई जुर्म नहीं हो क्या अल्लाह दुआ के कारण कुरान करीम में आया है ये जो फरमाया फौरन कि हम तराजू कायम करेंगे और किसी के आप पर कोई इल्म नहीं हो कोई जुर्म नहीं होगा इसका उसमें इशारा इस बात की तरफ फरमा दिया कि यूं तो अल्लाह तबारा आलिमुल गैब है नाम के हर अमल से हर कौल से हर फेल से पूरी तरह बाबर है लिहाजा अगर वो सिर्फ अपने इल्म की बुनियाद पर लोगों के लिए अजाब या सवाब का फैसला कर देते तो कोई जुल्म की बात जल्दी ना होगी। इस बात है कि अल्लाह तआला तुम्हारी में जो फला ने अच्छे काम किए नए काम किए नहीं तो जन्म में भेजो फला ने गलत और बुरा के काम किए नहीं तो जन्म में भेजो तो कोई गलत बात ना होगी। लेकिन सरकार अल्लाह तआला की आया है फरमाया कि नहीं हम सिर्फ अपने इल्म का इस्तेमाल नहीं करेंगे बल्कि तराजू में तुम्हारे आंखों के सामने कायम की जाएगी उनमें तुम्हारे आमाल को
बताया गया कि इंसाफ वो है जो आंखों से नजर आए लोगों को, जो उसको देखकर समझ सके कि हाँ हमारा इंसाफ हुआ। तो अल्लाह फरमाते हैं तुम्हारे नाम है हमारे वो तराजू में खाए होंगे और इतना किताब कफा विरक्त कर लो नाली का हजीबा। अब जब तुम हवाला में पढ़ लो और खुद अपना जायजा लेकर बात पकड़ के देख लो कि तुमने जो अमल किए थे वो आया सवाब के लायक थे या अजाब के लायक थे। इसलिए बताया वो तराजू में पाए गए हैं कयामत के दिन जो अमाल को तोड़ जाए जिसने तोड़ जाए अन्न अमाल बनी आदम व कौल यूसुफ और बनी आदम के अमाल को तोड़ जाए और उनके मुंह से निकली हुई बातें भी तोड़ी जाए। ये इमाम बुखारी ने आखिरी बार अपने इख्तिलाफ का ये आयत फरमाया है और हकीकत हम सबको ये सबक दिया है, ये पैगाम अदा फरमाया है कि सब कुछ पढ़ तो लिया तुमने मुझे इमाम बुखारी रहमत अल्लाह ने इन दो नदीम जिलों के अंदर अव्वल से लेकर आखिर तक दीन की शरीयत की जितनी बातें थी जो उन तक सही राय से पहुंची थी वो उन्होंने जमा कर ईमान क्या होता है, इल्म क्या होता है, इल्म की फजीलत क्या होती है, तहारत किस तरह की जाए, नमाज कैसे पढ़ी जाए, सरकार रोना हज निकाह सलाम सियासी मामला सदाए सभी कुछ बयान कर दिया। तो आखिर में इमाम बुखारी रहमतुल्लाह अलैह हमें और आपको ये सबक दे रहे हैं कि इल्म तो सब कुछ हासिल कर दिया लेकिन खुदा के लिए ये न समझो कि करना इल्म हासिल कर लेने से तुम्हारा बेड़ा पार हो जाए। इस बात को हमेशा पेश नजर रखो कि जो अमल भी करने जा रहे हो या जो बात जबान से निकालने जा रहे हो ये सब रिकॉर्ड हो रही है अल्लाह तबारक व तआला के पास। लिहाजा उसको ये देखो कि उसमें कोई वजन है कि नहीं। जब कोई काम करने जाओ तो पहले सोचो कि ये काम जो करने जा रहा हूं या जो बात मुंह से निकाल रहा हूं ये आए मेरी जन्नत की तरफ ले जा रही है या जहन्नम की तरफ ले जा रही है, इसमें कोई वजन है कि नहीं है। इस बात का मुआवजा हर इंसान को करना चाहिए। ये सबक इमाम बुखारी रहमतुल्लाह दे रहे हैं कि पहले सोच लिया और दीवान चाहते हैं रहमतुल्लाह अलैह के बारे में मनकूर है कि जब तो उनसे कोई सवाल करता था तो चंद लम्हों के लिए खामोश हो जाए और खामोश होकर कुछ वक्फा करते थे फिर कुछ जवाब देते। तो किसी ने हजरत इमाम साहब ने चाले से पूछा कि हजरत साहब फौरन बर्दस्ता जवाब देने के बजाय हमेशा कुछ देर वक्फा करके जवाब देते हैं, ये उसमें क्यों करते क्यों कहते हैं? तो फरमाया कि इस वक्त में मैं ये सोचता हूं कि ये जो बात मैं कहने जा रहा हूं ये आया मुझे जन्नत में ले जाएगी या जहन्नम में ले जाएगी। तो उस वक्फे के अंदर मैं ये सोचकर जब मुझे इतना लगता है कि जहन्नम की तरफ जाने वाली नहीं है तो फिर मैं उसका बोलता हूं अगर ये पैगाम है उन तमाम कुरान हदीस के अहकाम का जो हमने पढ़े हैं या पढ़ते जिनको हम जानते हैं कि भाई पढ़ तो लिया और जिन की आदमी कर लिया पता भी कर लिया लेकिन अपने अमल को देखो कि आया जब तुम कोई काम करने जा रहे हो तो ये काम तुम्हारा तुम्हारा कोई वजन रखता है कि नहीं रखता। जो काम करने जा रहे हो अपने दिखावे के लिए तो नहीं कर रहे, अभी दिखावे के लिए कर रहे हो तो अल्लाह ताला काम बेवजन है। जो काम करने जा रहे हो वो है अपनी शोहरत हासिल करने के लिए, अपना मर्तबा लोगों के लिए तो बढ़ाने के लिए तो नहीं कर रहे हैं, अगर कर रहे हैं तो बेवजन है, उसके बिल्कुल कोई कीमत नहीं है। कोई अल्फाज मुंह से निकाल रहे हो तो उसके बारे में सोच लो कि आया वाकई है जिसमें कोई वजन होगा या नहीं होगा। मेरे वाले मालिक अगर मानो के मुझे विचार बता रहे हैं मर्तबा मेरे बचपन की बात है, बचपन से मैं कुछ लिखा पढ़ता रहा हूँ कुछ मजबूत लिख दिया कोई क्योंकि कोई किताब भी बचपन से चौदह साल के अंदर लिखनी शुरू कर दी तो उस वक्त थोड़ा रस
کروانا تھا جب کسی مخالف کے بارے میں ان کے ترسیم کے لیے کوئی کتاب لکھتے تو ٹکرا بازی اس میں تنظیم چشمی تاریخ وغیرہ اس قسم کے گزرے کرنے لکھنے کا بڑا شوق تھا. ایک مطلب آئی تھی میں ایک کتاب لکھی اور اس میں اپنے مخالف جو بڑا بڑا تنظ اور تاریخ اور تنظے گزرے اور ایسے ایسے کترے کچھ کیے کہ بڑا مزہ آیا کترے کرنے میں. حضرت بھائی صاحب کے بارے میں وہ پوری کتاب مجھ سے سنی, سننے کے بعد فرمایا کہ بھائی انہیں کتاب بڑی آڈر دی اور اپنے مخالفین کے لیے میں جو جملے استعمال کیے بڑے اگر وہ لکھا کے لیے آپ کو ایک بات ان کو پوچھتا ہوں کہ تم نے یہ اپنے جو پہلے سے لوگ ہم تیار ہیں ان سے معاملہ کرانے کے لیے لکھی ہے کتاب, یا یہ تو ان لوگوں کے لکھے جو غلط بے میں مبتلا ہیں اور ان کو سیدھے راستے پر لانے کے لیے لکھی ہے؟ اگر تم نے اپنے ہم تیار لوگوں کو خوش کرنے کے لیے اور ان سے معاملہ کرانے کے لیے لکھی ہے تو تمہاری کتاب بہت, لیکن اگر اس لیے لکھی ہے کہ لوگ غلط فہمی میں مبتلا ہیں, گمراہی میں مبتلا ہیں, وہ کلوٹ کر سیدھے راستے پر آئے تو تمہاری اس کتاب کے لیے ایک جبڑی کی ضرورت ہے. اس لیے کہ جب تم نے پہلے ان کو ایسے الفاظ سے نواز کر ایسے تنزیہ جملے استعمال کر کے تم نے ان کو مخالف سے پہلے بنا دیا تو وہ دفاع کے اوپر فورا آمادہ ہو جائیں گے اور ان کے طرف چھڑتا جاؤ گی اور وہ تمہاری بات سنجیدگی کے ساتھ حقیقت بدلنے کے ساتھ سننے پر آمادہ ہوں. لہذا اگر معافہ کرنے کے لیے کیا تو بتاؤ اس کا کیا وزن ہے, تعلیم کرا دیا جو بڑا شاندار جواب دیا وہ توڑ جواب دیا. اس وقت تم بھی کوئی جانا جس کا انتظار نہیں کیا اور باتیں کریں گے تو حضرت نے فرمایا میں کہا دیں گے میں غلط پوری کتاب پڑھ سکتا ہوں. تو حضرت نے جملہ فرمایا تھا الحمد للہ وہ دل پر نقش فرمایا تھا کہ جب بھی کوئی بات زبان سے نکالو یا قلم سے لکھو تو پہلے یہ سوچ لو کہ کیا میں اس بات کو کسی عدالت میں ثابت کرنے کی پوزیشن میں ہوں یا نہیں. یعنی اگر مجھ سے کہا جائے کہ تم جو بات لے اس کا ثبوت لا دو اور اتنا ثبوت تمہارے پاس موجود ہو کہ عدالت میں ثابت کرتا ہو تب تو وہ کہو اور لکھو, لیکن اگر تمہارے پاس ثبوت نہیں ہے تو پھر نہ کہو. کیوں؟ اس لیے کہ افضل تو دنیا میں بھی یہ نہ بتا سکتے کہ کوئی ان کا مطالبہ کر دے تمہارا ترجمہ کر دے عدالت کو ثابت کرنا پڑتا ہے, اور اگر بالکل دنیا کے اندر کی نوبت نہ آئے تو ایک عدالت تو آپ کو بنا دے وہ کتنا ہی بڑا ساسک بدکار درشک ہو جس کے بارے میں تم کوئی بات کہہ رہے ہو لیکن اللہ تعالیٰ کیا انصاف ہے وہ فاسق کو اس کے فسق کا بدلہ بھی دے گا اس کا عذاب بھی دے گا, لیکن اگر ٹکڑے اس کا کوئی ہاتھ مارا ہے اس کی طرف اس نے غلط بات منظور کی ہے تو اس کا کی سزا بھی جو ہے کھانی پڑے گی. اللہ تبارک و تعالیٰ حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کی مجلس میں کسی شخص نے حجاج بن یوسف کے بارے میں کوئی بات کی, حجاج بن یوسف کے بارے میں مشہور ہے کہ اس کا ظلم و ستم بہت مشہور ہے, حجاج بن یوسف کے بارے میں کوئی کلمہ کہہ دیا تو حضرت عبداللہ بن عمر نے ٹوکا اور فرمایا کیا تم یہ سمجھتے ہو کہ حجاج بن یوسف اگر ظالم ہے تو اس کی جیون اور اس کے اوپر محتاج بھی ظاہر ہو گئے تمہارے لیے؟ یاد رکھو اگر اللہ تبارک و تعالیٰ حجاج بن یوسف سے اس کے بے گناہ انسانوں کے قتل کا حساب دے گا تو تم نے اگر اس کے اوپر غلط کو الزام لگایا تم نے اس کا حساب دے گا. اس واسطے کوئی اتنا ہی بڑا مخالف کیوں نہ ہو, سدانے دشمن ہو, بدکار ہو, فاسق ہو, لیکن اس کے بارے میں زبان کو قابو میں رکھو
ऐसी बात ना करो, ऐसी बात ना निकालो जो सबूत से भरा। आज हमारे भाषण के अंदर जो प्रदान करता है उसकी बहुत बड़ी वजह यह है कि अल्फाज जो मुंह से निकल रहे हैं उनके तुलने का एहसास है। पुराने करीम कहता है ना यकूनु कौल इल्ला लदैहि रकीबुन अकीम, जो लफ्ज़ मुंह से निकालते हो अल्लाह ताला क्या रिकॉर्ड हो रहा है, किसी पर इल्जाम लगा दिया, किसी पर बोहतान लगा दिया, बगैर तहकीक के बात कह दी। अभी से इसको भी झूठ करार दे दिया है कि आपने किसी के बारे में कोई बात सुनी और तहकीक के बगैर आपने उसको आगे आगे बढ़ा दिया। तो ये भी फरमाया कि ये भी एक तरह का झूठ है, बता दे गर्दी पर अभी बता दे सकते तो ये बात करें। तो लेकिन हम बेतहकीक बात जो प्रभाव से निकाल देते हैं और बार-बार डीलर भी करते हैं कि ये सोचकर कि पता नहीं हमारे ऊपर हमें इसका सबूत हमारे पास है या नहीं है, तो ये कहते हैं लोग कहते हैं कि ऐसा बड़ा कर सकता है, लोग कहते हैं। तो इस हदीस में इमाम बताले पुराने आया वजूद में हदीस नकल की है कि गुरु अक्सर सल्लल्लाहु अलैहि वसल्लम का यह साथ रिवायत किया है कि आपने फरमाया बेशक मदीनतुल करीम यकूलुना, कि ये कह रहा है कि लोग कहते हैं ये झूठ की बहुत बड़ी सवारी, बहुत बुरी सवारी है, कि झूठ को हलाल करने के लिए लोगों की जरूरत है। तो भाई ये चीज जो है कि हम अपने हर कॉल हर अमल के बारे में ये सोचे कि ये कितना सुंदर है, और जो आखिरत से खुलेगा तो फरमाते हैं बुखारी के अमाल अपने सारे कौल अमाल भी तोड़े जाएंगे और कौल भी तोड़े जाएंगे। अल्लाह ताला ये जानते हैं कि वो निशाने कैसी हैं और किस तरह वो तोड़ेंगे, लेकिन एक एक कौल तोड़ा जाएगा। ये सरकार से तादाद और कबरी ये बात हम बुखारी आखिर में हमसे कह रहे हैं कि सब कुछ पढ़ लेने के बाद खुदा के लिए अपने हक और अमल का जायजा लेते रहा करो कि इसमें कितना हो सकता है, और वो इतना करने का रास्ता है इखलास। जितना भी कागज में इखलास ज्यादा होगा उतना ही अल्लाह तुम्हारे को तारा की राह बन रही है। छोटा सा अमल है मगर इखलास है तो अल्लाह तारा क्या बड़ा होगा, और बड़े से बड़ा अमल है इखलास नहीं दिखावा है, क्या परस्ती है, शोहरत मौजूद है, नाम बड़ी मौजूद है, तो अल्लाह तारा क्या होती मक्खी के पर के बराबर भी उनकी उसका वजन नहीं। तो इसलिए सबक ये दे रहे हैं हम बुखारी कि जो काम करो काले वजन अल्लाह के अल्लाह के लोगों को खुश करना कि लोग खुश हो जाएंगे, लोगों में तारीफ होगी, लोग में नामवली पैदा होगी। ये ख्यालात दिल से निकालो, अल्लाह तुम्हारे बता रहा कि आए सोचा करो, सोचा करो कि अगर लोग तो तारीफ करें और तुम्हारे लिए बड़े बड़े अल्फाज इस्तेमाल करें, तुम्हारी तारीफ में जमीन आसमान के कुड़ावे मिलाए और तुम्हारा इंतकाल हो, इंतकाल होने के बाद लोग तारीफ कर रहे हैं कि यह ऐसा था और ऐसा था, इल्म ऐसा था, उसका अमल ऐसा था वगैरह वगैरह, और वहां कब्र में पिटाई हो रही। तो क्या उस तारीफ का क्या हाल के कब्र के बाहर लोग तारीफ में चले और कब्र के अंदर पिटाई हो रही है, वहां क्या हो रहा है, क्या हाल उस तारीफ का क्या बनेगा। लोग आगे कह दीजिए अच्छा जी कोई अच्छी बात कर रहा है तुम्हारे हाथ में पहले मैं खैर नहीं निकाल दिया, इतना तुम्हें आते लोग जुमले हैं जो लोगों ने तारीफ के कहे वो हवा में उड़ गए, हवा में उड़ गए। हमारे अल्लाह वाला एक शेर पढ़ा करते थे बड़ा काम का है आमतौर पर हमले के तालीमों के लिए, फरमाया करते थे कि सर्द हो जाती है हुब्बे जाने दुनिया जिसके बाद, सर्द हो जाती है हुब्बे जाने दुनिया जिसके बाद, एक जरा की बात है ऐसे तो क्या इसके बाद। यानी आगे किसी ने तारीफ कर दी कहते अल्लाह तो कोई इस्लाम है कोई सब्जी है कोई हदीस है ये आपने मेरे जाहिर है ये मुस्तफी है वजूदा है कह दिया क्या हुआ फिर क्या इसके बाद? अब आप अगर सोचो भाई उसने मेरी बड़ी तारीफ की, उससे बड़ा दिल खुश हुआ, खुश तो हुआ बाद में, तो दशा कुछ करके बैठे रहो भाई, क्या अच्छा वक्त था जो मुझे एक नया था वादा से नवाज रहा था, और कितना अच्छा वक्त था जो वो ये बात कह रहा था। आप कहते तो इसी की जरूरत नहीं, क्या उनसे ये कह दो तो भाई तुमने जुमला जो कहा था इससे मुझे बड़ा मजा आया था, एक और सब फेंकर ये जरूरत है। एक और रुपये तुमने अभी जो तारीफ में दी थी ये बड़े बड़े मजे की बात मुझे तुमने कही, मुझे बड़ा लुत्फ आया, तो एक मतलब और कह दो ताकि और मैं लुत्फ में करोगे, इसलिए नहीं करोगे कि जो सारी खेती बगाई थी वो एक आंख में खत्म हो जाएगी अगर ये कर दिया। इस वास्ते एक जरा सी बात है ऐसे कि फिर क्या इसके बाद अगर उसे तारीफ करती थी तो क्या हुआ, क्या नतीजे मिला, कुछ जगह मिल गई अल्लाह ताला के नाम भी आते रहो। इसलिए जो बात करो जो काम करो वो खुदा के लिए अल्लाह के लिए करो, अल्लाह हाजिर हो जाए, अल्लाह ताला खुश हो जाए, सारी मखलूक नाराज हो, लेकिन एक मेरा मालिक और खालिक राजी हो तो सारे मखलूक की नाराजगी की कोई सवाल नहीं। लेकिन अगर सारी मखलूक राजी हो और खालिक नाराज हो जाए और वो तुम्हें तुम्हारी बात को काबिल समझे तो बताओ तुम्हारा स्थान मिला। इसलिए फरमाया कि वजन पैदा करो अमाल में भी और अपने अखबार में भी, वजन पैदा होगा इजलास से, जो काम करो अल्लाह के लिए करो और सोच लो कि जो काम करने जा रहा हूं आया ये अल्लाह को राजी करने वाला है, हराम करने वाला है। यह है अमाल अपनी आला आगे बढ़ाया वकाल मुजाहिद अल-सत्तार और हजर कुरान करीम के लफ्ज की तस्दीक कर दी, जब सत्तार का लफ्ज माना है अगर से है इंसाफ से जो काल लफ्ज तो मुतर और मुक्तिस वह वल हाजिर वह अमर कातिब वह वल जाहिद वह बुखारी जो कुरान करीम के अल्फाज आते हैं उसकी तस्दीक करते रहते हैं, ये तस्दीक फरमा दी। और फिर उसके बाद जो हदीस रिवायत फरमाई है वो उसी पर अपनी किताब को कसम किया है। وحديث ہے جب بھی قال حدثنا احمد بن اسلام قال حدثنا محمد بن فضيل عن عمار بن القعقاع عن ابي زرعه عن ابي هريره رضي الله تعالى عنه قال قال النبي صلى الله عليه وسلم الله تعالى ابو هريره رضي الله تعالى عنه روايه حضرت ابو هريره حديث اللہ تبارک و تعالی نے ان کو خود کیا عطا فرمائے کہ کل 3.5 سال کے بعد اللہ تعالی نے संसार के जरिए इस्लाम लाए और क्या है कि रबी अव्वल में सरकार वाला था सरकार हो गई तो साढ़े तीन साल के करीब कवर है, लेकिन सारे बाबा ने सबसे ज्यादा आगे थे इनसे बन गए तो लोग एहसान करते थे कि भाई बड़े बड़े साहब जो इतना जितने राय नहीं करते आप बहुत अच्छी तैयारी करते हैं। एक मतलब फरमाया कि लोग कहते हैं अबू हुरैरा ने बहुत तेजी से बयान किया, अरे उसकी वजह यह है कि जो मेरे दूसरे साहब कराम मेरे भाई थे वहां के लिए वो तजारत हमेशा के तजारत किया करते थे और सबसे दिन के वक्त में वो बेचारे तजारत में मशगूल रहते थे, अंसारी साहब आते उनके नकली काम थे उसमें उस समय मशगूल रहते थे। मैं बात को ना कोई बेचा था ना कोई तजारत ना कोई जरात, मेरा तो एक ही काम था कि किसी को देख के रहना नमाज की गई, किसी को देख के रहना नमाज की गई, यही मेरा सब सब जट बैठा था कि सरकार वाले शासन की खिदमत ना ले रखा और भूख हो भूखा हो किसी आगे न हो लेकिन सरकार वाले सदा सदन से बात ले रहा है। तो इस बात से मैं बहुत सी बातें चिंता था सरकार वाले सदन की और एक मरतबा हुजूर आकर सल्लल्लाहु अलैहि वसल्लम कुछ बातें बयान करवा रहे थे, उस वक्त आपने फरमाया कि जो शख्स एक मरतबा क्या है तो फैलाएगा और फैलाकर तस्वीर से उसको समेट लेगा तो जो कुछ मैंने कहा है उसको याद रखेगा, तो अगर बुरा फरमाते मैंने ज्यादा फैलाई उसके समेट تو الحمدللہ جو بات سرکار جو آج سناتے ہیں دنیا کو بھولتا نہیں, تو وہ روایت فرماتے ہیں کہ حضور اعظم نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا قال قال نبی صلی اللہ علیہ وسلم کئی مکان ہے حقی مکان کے علاقہ دو گلے میں ایسے ہیں جو رحمان کو محبوب کبھی بتا کے عدم کے کام زبان پر رکھتے ہیں جو آئے ان کو دقت نہیں ہو سکتی تبدیل اور بدان عمل میں ان کا وزن بہت بھاری ہے, ہلکے دیکھنے میں ہلکے کہنے میں سننے میں ہلکے لیکن بدان عمل میں ان کا وزن بہت ہے. اور وہ کہ مان ہے سبحان اللہ الحمدی سبحان اللہ الحمدی, یہ دو کہ مان کر پائے رحمان کو محبوب ہے زیادہ مطلب یہ ہے کہ جو اس کو پڑھے گا اخلاص کے ساتھ وہ بھی رحمان کو محبوب ہو جائے اور اس کی رحمتیں اس کے اوپر جو متوجہ ہو جائے گی. دوسری حدیث میں سرکار والے سوال نے سنایا سبحان اللہ الحمدی کا کلمہ 100 مرتبہ پڑھ لیں تو اس کے جتنے گناہ ہیں چاہے وہ ریت کے ذرات کے برابر ہو اللہ تعالیٰ تعالیٰ معاف
کر
دے. ہم بھی سبحان اللہ پہلے کلمے میں اللہ تعالیٰ تعالیٰ کی تصویر ہے کہ سبحان اللہ جو ہے اللہ تعالیٰ کے ذات سے ہے اور ہم بھی ہم کرتا ہوں اور سبحان اللہ عظیم اللہ تعالیٰ کی ذات پہ عیب ہے اور وہ بڑی عظمت والی. تو یہ کلمات ایسے ہیں کہ ہر مسلمان کو اپنا معمول بنانا چاہیے کہ روزانہ کم از کم 100 مرتبہ یہ کلمات اخلاص کے ساتھ اللہ تبارک تعالیٰ کو راضی کرنے کے لیے سے آدمی کے کلمات کہہ دیا کرے ایک تصویر کے پڑھ لی جائے تو انشاءاللہ تبارک و تعالیٰ کی طرف سے رحمتیں متوجہ ہوگی اور بندہ اللہ تبارک و تعالیٰ کا رحمان کا محبوب کرے گا. اور امام بخاری رحمۃ اللہ علیہ نے جنہیں کلمات کے اوپر اپنی کتاب کو یہ حدیث جو ہے امام بخاری نے اس سے پہلے بھی دو اخبار میں نکالی ہے لیکن وہاں پر سبحان اللہ عظیم سبحان اللہ الحمدی بھی آیا ہے. یہاں آپ نے ملا کر وہ روایت آئے ہیں کہ سبحان اللہ الحمدی سبحان اللہ عظیم پتہ کر دیا اللہ تبارک و تعالیٰ کے نام نامی پر ختم ہوئی ہے اور اللہ کے مقدمے نے فرمایا کہ اس سے زیادہ اس بات کی طرف بھی ہے. یہ تو حدیث میں آتا ہے جو من کان آخر کلام لا الہ الا اللہ دخل الجنہ کہ جس کا آخری کلمہ زبان سے لا الہ الا اللہ نکلے تو وہ جنت میں داخل ہوگا. تو اس سے مراد یہ ہے کہ اللہ جل جلالہ کے اسماء گرامی میں سے کوئی بھی نام اگر آخر میں ہو تو اس کا یہ ہو. اور دلیل میں یہ بات فرمائی کہ حضور صلی اللہ علیہ وسلم کے مثال سے پہلے تو آخری کلمات آپ کی زبان مبارک پر سنے گئے وہ اللہ ہم کا رفیق العلیٰ رفیق العلیٰ جو پسند تو وہ رفیق العلیٰ کون اللہ میں نہ جائے آپ کے نام نامی کو اوپر آپ کی خیال صحیح بات کا اختتام ہوا تو اللہ تبارک و تعالیٰ کے کسی بھی نام پر آدمی کا خاتمہ ہو جائے تو وہ بھی اسی میں داخل ہے قدم کا نہ ہاتھ لوگ گرا بھی رہا جا سکتا بیان ہے امام بخاری نے یہاں پر اللہ تبارک و تعالیٰ کا کرام کر اپنی کتاب نام کر اپنی کتاب کو ختم کیا ہے. اللہ تبارک و تعالیٰ کا فضل و کرم سے کرام سے اس کے اعتبار پر رکھا محض اپنے ہمیں ہم سوال کا فرمان بات ہوتا ہے دعا کرنے ہمارے بزرگوں کا تجربہ یہ ہے کہ صحیح بخاری سے اختتام پر دعائیں کی جاتی ہیں اور اعتبار گزارا قبول جہاں یہ خبر کی گئی کہ بعض مقامات کو دعا سے قبولیت کہتے ہیں تو احادیث میں منصوص ہیں یعنی احادیث میں پورے دن دعا سے فرمایا جو فلاں مقام بن گیا دعا قبول ہوتی ہے اتنا مقام پر دعا قبول ہوتی ہے تو یقینی طور سے وہ ان کو مقامات اجازت کرنا تو انہیں کو چاہیے کہ جو سرکاری فارم کی تصریح ہو. بعض مقامات ایسے ہیں کہ جو بزرگوں کے تجربے سے پتہ چلے
उनका वो दर्जा नहीं है जो मंजूर कमाना चाहते हैं।
लेकिन क्योंकि बुजुर्गों का तजुर्बा है कि उनको भी अगर मकामा की इजाजत में इस लिहाज से शामिल कर दिया है तो अल्लाह तबारक की उम्मीद है जिसको बुजुर्गों के लिहाजा उसको जो भी हम दुआ करें अल्लाह तारक की रहमत की उम्मीद है उसके पर जो गर्म है जो कबूल करना है
اللہ
نام روح کے جذبے سے عبادت فرمانی کیا بات ظاہر باطن دیواروں سے عبادت فرمانی کیا فرمانی جن جن لوگوں نے ہم سے دعا کی فرمائش کی ہے اے اللہ اپنے حکم سے اس کے دل مرادوں کو پورا فرمانا اللہ میں آج مطالعے لا تعلنا سب اللہ فرمانا ولا حمد اللہ فرمانا ولا قرب اللہ فرمانا ولا غرب اللہ فرمانا ولا حالت من حوالی الدنیا والآخرہ اللہ قضیتا ویسکت آیا فرمانا اللہم انا نسألوکا من خیر ما سالکا من عبدوکا ونبی سيدنا محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك من حفظك ونبيك سيدنا محمد صلى الله عليه وسلم ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين امين يا رب العالمين.